यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्ध आयोजना गरिएको जेएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भाद्र 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता युवा पुस्ताको मुद्दा थियो। लामो समयदेखि मुलुकमा व्याप्त राजनैतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारको आरोप, अवसरमा पहुँचको असमानता र राजनैतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढ़ाउँदै लगेको थियो र सोही व्यवस्थाको विरूद्धमा आन्दोलनको आह्वान गरिएको थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जेएनजी आन्दोलनको पक्षबाट नयाँ राजनैतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढ़ी जलविद्युत आयोजनामा हेडवर्क्सका सम्पूर्ण संरचना, पावर हाउस बाहिर र अण्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत आयोजनामा बाढ़ी आएकै दिन खोज कार्यका लागि रेकी गरी भदौ 13 गते नेपाली सेना र भारतीय टोली सो आयोजनामा सुरुङको प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 60 मिटर भित्र पुगेको बताउनुहुँदै खोज कार्यलाई थप प्रभावकारी बनाइएको बताउनु भएको छ। नेपाली सेनाको टोली भदौ 10 गते चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेको बताउनुभयो। दलदलका कारण सुरुङभित्र जान समस्या थियो। नेपाली सेनाले भदौ 13 गते भारतबाट आएको विशेषज्ञ टोली सहित उक्त क्षेत्रको रेकी गरेको वहाँको भनाई छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना क्षेत्रमा पनि भदौ 10 खोज कार्य शुरू भएको, चीनबाट आएको विशेषज्ञ टोलीले भदौ 13 रेकी गरेको वहाँको भनाई छ। भाद्र 14 गतेबाट नेपाली सेना र चिनिया विशेषज्ञको टोलीले खोज कार्य शुरू गरेको थियो। त्रिशुली 3B जलविद्युत आयोजनामा भदौ 10 गतेबाटै खोजी कार्य प्रयास भएको थियो। दलदलका कारण खोजका उपकरणहरू लग्न नसकिएको उहाँले बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीड़ामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटे कोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घड़ीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड़ दिनु। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनर्स्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढ़ाएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी गरेको खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको बताउनुभयो। सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो भने जवाफमा विदेश मन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरुथिसाम एडम बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदीव सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। परराष्ट्र मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा मालदीव सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभएको थियो। सभामुख डोलप्रसाद अरियालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनर्स्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छी स्थित भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
Gaming my low latency ko mazaza streaming host wa video call stable signal survey tower Nepal Telecom Wi-Fi 6 strong performance every mix wider coverage security high fast and stable always fly
Nepal Telecom Rashtrako Sanchar.
अब बाँकी समाचार। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छाता संगठन सरकारी र गैर सरकारी संघ संस्थासँगको सहकार्यमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा करिब 1 अर्ब रूपियाँ बराबरको छात्रवृत्ति योजना घोषणा गर्नुभएको छ। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र यस मोडमा पहिरो जाँदा 4 दिनदेखि यातायातका साधन पूर्ण रूपमा बन्द रहेका छन्। वर्षा जारी रहेकोले सड़क मरमतमा पनि कठिनाई भइरहेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रमण कुमार महत्तराले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कालीकोट बाजुरा हुम्ला मुगु जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू रोकिएका छन्। बैतडीको दोगडा केदार गाउँपालिका 5 बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरूद्ध भएको छ। सड़कमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरूद्ध भएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढ़ी यात्रु अलपत्र परेका हुन्। राजधानी जकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक क्राका टाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट शुरू भएको थियो। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।